الشيطان الليل الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع صدورنا مولانا أبي القاسم محمد صلى الله عليه وسلم صل على محمد وآل محمد وأجل كرمه وعلى آله الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله في الأرضين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية والصولة الحيدرية والعصمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعاصر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقبية والهيبة العسكرية والغيبة الإلهية صلى الله عليه وسلم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد فقد قال الله تبارك وتعالى في القران المجيد والفرقان الحميد وقوله الحق أعوذ بالله من الشيطان الرجيم رجال لا تلهيهم تجارة ولا بيع عن ذكر الله إقام الصلاة وإيتاء الزكاة يخافون يوما تتقلب فيه القلوب والأبصار تمام حمد و ثناء ذات باری تعالیٰ کے لیے جو معبود برحق ہے جو واحد و یکتا ہے جس کے سوا کوئی عبادت کے لائق نہیں ہو پروردگار جو اس کائنات کا خالق اور وہی اس کائنات کی تمام مخلوقات کا رازق اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حق ہے وہ رب جو ہم سے ہماری شہرت سے زیادہ نزدیک اور ہم سب کی صداؤں کو ہم سب کی دعاؤں کو سننے والا ہے خواتین گرامی اللہ کا شکر بجا لانا چاہیے اس پر سے اگاہ پر آنے کی توفیق ملی اور خصوصاً امام سید الساجدین امام زین العابدین علیہ السلام بارے دیگر بلندر سلوان خوشنودی امام زمانہ جل اللہ تعالی فرج و شریف کے لیے بلندر سلوان امام سید الساجدین کا ذکر جو آج کل کی تاریخیں اس میں کیا جا رہا ہے تقریباً 22, 23, 24, 25, 26 محرم الحرام یہ وہ عشرہ ہے جس میں امام زین العابدین علیہ السلام کا ذکر کیا جاتا ہے پروردگار عالم کا شکر ہے الحمدللہ بہت سی مجالس میں لوگ شرکت کرتے ہیں اور امام سجاد کے حوالے سے بہت زیادہ ذکر سننے کی توفیق نصیب ہوتی ہے درود بھیجے گا محمد اللہ اس سے پہلے کہ میں اپنی گفتگو کو آگے بڑھاؤں ایک تذکر آپ سب کے لیے دینا چاہوں گی ये फर्श अज़ा हो, कहीं पर भी इंसान मजलिस में जाए, जहाँ कहीं भी आप ज़िक्र हुसैन में बैठें, जब हम मजलिस में बैठते हैं तो ये सोच कर बैठना चाहिए कि हम एक मकसद के लिए, मकसद की खातिर यहाँ पर आए हैं, और जो मकसद है वो यहाँ फर्श अज़ा पर ज़िक्र इमाम हुसैन अलैहिस्सलाम को सुनना। अगर आपने यहाँ से कुछ सुनकर, कुछ समझकर आप घर से निकलेंगी और घर तक, अपने घर तक पहुंचेंगी, और वो मैसेज जो यहाँ से लेकर गई है उसके ऊपर आपने अमल करना शुरू किया, तो फिर इसका मतलब है कि हम यहाँ से रिस्क के वाकई को लेकर गए हैं। एक तबर्रुक वो है जो हम खा लेते हैं, लेकिन हकीकी तबर्रुक जो फर्श अज़ा का है वो ज़िक्र इमाम हुसैन अलैहिस्सलाम। अगर किसी के दिल में मोहब्बत अहले बैत में इजाफा हुआ है, इसका मतलब है कि उसका मजलिस पे आना मकबूल हुआ है। अगर किसी की मारुफत में इजाफा हुआ है, इसका मतलब है उसका मजलिस में आना फायदेमंद और सूदमंद रहा है। अगर किसी की अमली जिंदगी में तब्दीली आई है, इसका मतलब है हमने इमाम सज्जाद के इस फर्ज से कुछ हासिल किया है। अगर हम कुछ हासिल कर रहे हैं और साल में हमारे अंदर तब्दीलियां वाकई होती हैं, यकीनन हमारी आज़ादारी मकबूल है। बस बामकसद बाहदफ फर्श अज़ा पर बैठे, ताकि जब हम महशर में हाजिर हो तो जनाब सैयदा और उनके फर्जंद के सामने शर्मसार ना हो। जिस आयत को तिलावत किया वो परवरदिगार आलम की ऐसी आयत करीमा है कुरान करीम की, किताब हकीम की, जिसमें अल्लाह ताला कुछ बंदों का जिक्र कर रहा है, उन खास और मखसूस बंदेगान का जिक्र कर रहा है जिन्हें अल्लाह ने चुना है, जिनके जिक्र को परवरदिगार आलम ने इस पूरी कायनात के ऊपर हर दे के अंदर बसा दिया है। अहले बैत इस्मत-ए-तहारत के सिफात के साथ कि कौन सी ऐसी खसूसियात थी, कौन से ऐसे कमालात थे जो उनके वजूद के अंदर थे, जिसकी वजह से अल्लाह ने उनके जिक्र को इतना आम किया है। परवरदिगार आलम फरमा रहे हैं कि रिजाल, यानी कुछ मर्द ऐसे हैं, कुछ लोग ऐसे हैं जिनको दुनिया के मशागिल, तिजारत, खरीदो फरोख, बई अल्लाह की याद से गाफिल नहीं होने देते, ये अल्लाह की याद में मसरूफ अमल रहते हैं। माशाल्लाह बच्ची ने जो हदीस पढ़ी उसमें काफ़ी चीज़ें सैयद सज्जाद के हवाले से बयान की। इमाम सज्जाद रोज़ाना नाफला नमाजें ही 1000 रकत से ज़्यादा पढ़ते थे। जो इमाम अपने मदीने में जो बाग था उसके अंदर 500 दरख्त थे, और हर दरख्त के नीचे 2-2 रकत नमाज पढ़ा करते। जो वाजिब नमाजें हैं उसके अलावा जो नवाफिल रोज़ाना के हैं, नमाज शब है, वो अलहदा हैं। इतनी इबादत बजा लाने वाली हस्ती जिनको दूसरे काम इबादत से नहीं रोकते, अल्लाह से लौ लगाने में, परवरदिगार आलम के सामने गिरिया करने में, खुदावंद मुताल से राज़ो नियाज करने में रुकावट नहीं बनते दुनिया के काम, बस ये जिक्र इलाही में मसरूफ रहने वाली हस्तियां जिनके बारे में अल्लाह ताला कह रहा है कि नमाजें पढ़ते हुए नजर आएंगे, इकाम-ए-सलात, ईता-ए-ज़कात, और ज़कात को अदा करने वाले होंगे, नमाजें पढ़ते हुए ज़कात देते हुए लोग इन्हें देखेंगे। और एक और सिफत जो कल्ब से ताल्लुक रखती है, रूह से ताल्लुक रखती है, इंसान की अंदरूनी सिफत है, रूहानी सिफत है, वो खौफ परवरदिगार है। जिसके दिल में खौफ होता है वही इबादत की तौफीक भी हासिल कर पाता है। यखाफून यौमन, ये लोग डरते हैं एक दिन से, यखाफून यौमन ततकल्लब फीहिल कुलूब वल अबसार, और उस दिन से डरते हैं जब आंखें और दिल जीरो रूह हो जाएंगी, कयामत के दिन से ये डरने वाले हैं। और इमाम सैयद साजिदीन जब नमाज के वक्त नमाज के वक्त में नमाज के लिए तैयार होते थे, तो इससे पहले के वक्त नमाज दाखिल हो, मौला का बदन खौफ खुदा से लरसता था, कांपता था। ये खौफ खुदा था जो इमाम के बदन के अंदर जाहिर होता था। चेहरा जर्द, आंखें सूजी हुई, पांव मुतवर्रिम, और अश्क امام کی چشم سے جاری رہتے. یہ رونا اور اس طرح سے اللہ کے سامنے گڑ گڑانا اور خوف خدا میں لرزنا بہت حیران ہوتی ہے عقل انسانی کہ وہ ہستیاں جو پاک و پاکیزہ تھیں, جو گناہگار نہیں تھے, وہ کتنا خدا سے ڈرتے تھے. لیکن یہاں پر ہمیں ایک اصول سمجھ میں آتا ہے کہ خوف خدا وہ نعمت الہی ہے, وہ خشیت خدا جو بہت بڑی نعمت ہے اس کو اللہ نے پہچنوایا ہے کہ یہ وہ صفت ہے جو عام بندوں کے اندر نہیں ہوتی. ہر انسان کے اندر خوف خدا نہیں ہوتا, بلکہ خوف بھی کسی میں کم ہوتا ہے, کسی میں زیادہ ہوتا ہے. لیکن اہل بیت عصمت و طہارت میں خوف خدا عروج پر تھا, معراج پر تھا. جتنا وہ اللہ سے ڈرتے تھے اتنا کوئی خدا سے نہیں ڈر سکتا. اصولاً تو جس کے گناہ زیادہ ہے اسے زیادہ اللہ سے ڈرنا چاہیے, اس کے اوپر زیادہ عذاب ہوگا. جس کے جتنے گناہ ہوں گے اتنا عذاب زیادہ ہوگا. اس کو تو ایک لمحے کے لیے سکون نہیں ہونا چاہیے کہ میرے گناہ کتنے, لیکن تعجب ہے آج جتنا بڑا گناہگار ہے اتنا ہی بے خوف ہے, اتنا ہی نڈر ہے. گناہ کرتا چلا جاتا ہے, اس کو ایک لمحے کے لیے بھی خیال نہیں آتا کہ میرا انجام کیا ہوگا. جتنے گناہ بڑھتے چلے جاتے ہیں اتنا خوف ختم ہوتا چلا جاتا ہے. اب دیکھ لیں دنیا میں جتنا بڑا مجرم ہے وہ اتنا ہی زیادہ جری ہوگا. یزید جیسا کوئی جرات مند ہوگا, عبید اللہ جیسا ہوگا جس کے دل میں خوف خدا رتی برابر کے بھی نہیں. وہ لوگ جو قاتلین امام حسین تھے کتنا ڈرتے تھے خدا سے. اگر خوف خدا ہوتا تو کیا اتنی گناہ اور ایسی جرائم انجام دیتے؟ بس یہ سارے کام انہوں نے خوف نہ ہونے کی وجہ سے کیا. خوف خدا ہی وہ نعمت ہے جو انسان کو مشکل سے میسر آتی. اسی لیے اللہ تعالیٰ نے ان کی صفات میں سے بیان کیا کہ یہ لوگ روز قیامت سے, حساب کتاب کے دن سے ڈرتے. اور یہ خوف خدا اس وقت انسان کے دل میں پیدا ہوتا ہے جب اس کی عبادات بڑھتی ہیں. جتنا تقویٰ پرہیزگاری بڑھتا چلا جائے گا اتنا انسان اللہ سے ڈرے گا. جتنا متقی انسان ہوگا اتنا زیادہ ڈرنے والا ہوگا. جو لوگ بامل ہوتے ہیں, پرہیزگار ہوتے ہیں, وہ زیادہ ڈر رہے ہوتے ہیں کہیں ہم سے کوئی غلطی نہ ہو جائے, کہیں ہم کوئی خطا نہ کر دیں. لیکن گناہگار کو کوئی فکر نہیں ہے کہ کل اس کا کیا حال ہونے والا. امام سجاد فکر مند رہتے تھے, مولا کائنات امیر المومنین فکر مند رہتے تھے. اور یہی آنکھیں ہیں جو اللہ کے خوف سے رونے والی بھی ہوتی ہیں. انہی آنکھوں میں خوف خدا سے آنسو بھی آتے ہیں, کیونکہ دل کے اندر ڈر ہوتا ہے. تو جب رات کو اللہ کی یاد میں جاگتے ہیں, دعا مانگتے ہیں, عبادت کرتے ہیں تو گریے کی حالت بھی پیدا ہوتی ہے. امام سجاد کی ایک بہت خوبصورت حدیث ہے جو رونے کے بارے میں ہے. اللہ تعالی ہمیں وہ رونا نصیب کرے جو با معرفت ہو. درود بھیجے گا محمد والا. مولا نے کہا کہ اللہ کو دو قطرے محبوب ہیں. دو قطروں کے بارے میں امام بیان کرے جو اللہ کو بہت پسند. ایک وہ قطرہ جو شہید کے لہو کا ہوتا ہے, جو اللہ کی راہ میں اپنی جان قربان کرتا ہے. پروردگار عالم کو یہ خون کا قطرہ بہت پسند. اور دوسرا قطرہ وہ آنسو کا قطرہ ہے جو کوئی بندہ آدھی رات کو پروردگار عالم کے خوف سے رات کے وقت میں بہاتا ہے. رات کا وقت امام نے کہا یہ صحیح عبادت کا وقت ہے, کیونکہ رات کے وقت میں انسان تنہا ہوتا ہے. رات کے وقت میں جو لوگ سو رہے ہوتے ہیں, معمولاً اگر جو فجر سے پہلے کا جو سحر کا وقت ہوتا ہے, تہجد کا وقت ہوتا ہے, اگر جو لوگ فلیٹ میں رہتے ہیں اپنی گیلری میں چلے جائیں, سب سے زیادہ خاموشی اسی وقت ہوتی. جتنے بے توفیق گناہگار لوگ ہیں سب اس وقت سو رہے ہوتے ہیں. فجر سے پہلے کے وقت صرف ان کو جاگنا نصیب ہوتا ہے جو اللہ کے مخصوص بندے ہوں. اور اگر کوئی رات کو جاگ بھی رہا ہے تو اس کو عبادت کرنا, نماز پڑھنا, دعا مانگنا نصیب نہیں ہوتا. یہ سارے کام ان لوگوں کو توفیق ملتی ہے جو اللہ کے محبوب بندے ہیں. تو امام کہتے ہیں رات کے وقت میں جو گریہ کر رہا ہے اس کا آنسو بہانا یہ اللہ کا محبوب ترین قطرہ ہے. رات کے وقت میں جو دعا مانگی جاتی ہے تہجد کے وقت میں, وہ دعا مقبول بھی ہوتی ہے. تہجد کا وقت दुआ की कबूलियत का वक्त है, दुआ की इस्तजाबत का वक्त है। अगर कोई शख्स रात को जाकर दुआ मांगेगा तो यकीनन उसकी दुआ कबूल होगी, क्योंकि रात को बाकी बंदे गाफिल हैं और जो मखसूस बंदे हैं वो बगैर रियाकारी के खुलूस नीयत के साथ इबादत इलाही में मसरूफ होते हैं। खुलूस होगा उस वक्त में, कोई आपको देख नहीं रहा कौन नमाज पढ़ रहा है, कौन दुआ मांग रहा है, कौन रो रहा है। वरना दिन के वक्त में या तो इंसान की तवज्जो नहीं होती, और अगर तवज्जो हो भी तो रियाकारी की नसीब हो जाती है, रियाकारी की नजर हो जाएगी, इंसान इधर उधर दूसरों की तरफ तवज्जो करता है। इसलिए अल्लाह ताला से दुआ करनी चाहिए कि हमें भी उन लोगों में शामिल करें जो रात को अल्लाह की खातिर गिरिया करने वाले हो। दुरूद भेजेगा मोहम्मद इमाम सैयद साजिदीन की चंद बारिश सिफात बहुत ही मुशक्कत और बहुत ज़्यादा खसूसी चीज़ें जो मशहूर हैं उनमें एक इबादत। मुझे नहीं मालूम मजलिस में क्यों इतनी डिस्टर्बेंस है। बाब मोहम्मद वाले मोहम्मद सलवार दीगर सलवा जो इमाम की मखसूस सिफात है उनमें एक सिफत इबादत जो इमाम सैयद साजिदीन की मशहूर तरीन सिफत कि मौला बहुत ज्यादा नमाजें पढ़ते। सिफत इबादत के साथ इमाम की दुआएं जो दुआएं मकारमे अखलाक, एक दुआ इमाम की जिसमें इमाम सैयद साजिदीन अल्लाह ताला से क्या तलब कर रहे हैं। हमें और आपको वही मांगना चाहिए जो हमारे इमाम ने तलब किया। इमाम ने अल्लाह से जो तलब किया वो हमारी दुआ से मुख्तलिफ। हम अल्लाह ताला से या रिस्क मांग रहे होते हैं, जितनी मन्नतें लोग मानते हैं वो या शिफा होती है या फिर और दूसरी दुनिया की हाजात होती है। लेकिन इमाम सज्जाद ने दुआए मकारम अखलाक में बहुत खूबसूरत ऐसे ही फैकामला सज्जा दिया कि इमाम ने जो चीज दुआए मकारम अखलाक में तलब की उसके चंद जुमलात आपकी नजर कर। इमाम फरमाते परवरदिगार मुझे बेहतरीन नीयत अता कर, खालिस बगैर रियाकारी। इंसान इबादत करे तो खुलूस के साथ अल्लाह की इबादत करे, ये बहुत कीमती शय है कि अगर किसी को ये नसीब हो जाए तो उसकी जिंदगी का अलमिया हल हो जाए, जिंदगी दुरुस्त हो जाए, हमारा काम अल्लाह की खातिर करने लगे, दुनिया की खातिर लोगों की खातिर ना करें। परवरदिगार मेरे ईमान को कामिल तरीन ईमान बना दे। ईमान के बहुत सारे दर्जा लेकिन ईमान ऐसा हो जो सबसे ऊंचे दर्जे का हो, जैसे सलमान फारसी का, सलमान मोहम्मदी का। कि नबी अकरम ने कहा कि सलमान हम में से अहले बैत में से, कितना बड़ा शरफ था। सलमान को नाज था कि मेरा हसब व नसब तो कुछ भी नहीं है, मैं जो कुछ भी हूँ वो रसूल अल्लाह की बदौलत हूँ। तो किसी का खानदान क्या है, किसी का बैकग्राउंड क्या है, इस्लाम इस चीज को अहमियत नहीं देता, बल्कि इस्लाम ईमान के दर्जे को देखता है। नबी अकरम ने कहा चार अहम हस्तियां जिनकी मोहब्बत के लिए अल्लाह ने मुझे हुक्म दिया, उनमें एक सलमान मोहम्मद ये। क्यों? क्योंकि सलमान का ईमान कामिल था, सलमान ईमान के बुलंद दर्जे पर थे। इसके बाद इमाम इस दुआ में, बहुत लंबी दुआ है, चंद जुमलात बयान कर, इमाम ये भी कहते हैं परवरदिगार तू मुझे मेरे हाथ को नेकियों में मसरूफ रख, यानी मेरे हाथ से हमेशा नेकियां होती रहे, अच्छे काम होते रहे, लेकिन एहसान जताने से महफूज रख। ऐसा ना हो कि इंसान नेकी करे और दूसरों के ऊपर एहसान भी जताए तो नेकी जाया हो जाए, इसलिए नेकी को बचा के रखना ये भी बहुत अहमियत रखता है। बहुत से लोग अच्छे काम करते लेकिन अपनी नेकियों को बचा कर नहीं रख सकते, जाया कर देते। परवरदिगार आलम ने सलीका जो अखलाक का हमें अहले बैत के जरिए सिखाया वो बहुत खूबसूरत कि क्या करे इंसान तो अल्लाह का महबूब बन जाए। मौला कहते परवरदिगार मुझे इज्जत और तौकीर अता कर। दुनिया में इज्जतदार होना इंसान का शरफ और कमाल कि लोग उसको इज्जत की निगाह से देखें और उसको अल्लाह से तलब करना चाहिए। बहुत से लोग हैं जिनके लिए इज्जत की कोई अहमियत ही नहीं होती कि वो इज्जतदार है या नहीं है। जब तक दिल से ख्वाहिश ना हो इंसान उन कामों से नहीं बचता जो उसकी बेइज्जती का सबब बनते, बस इज्जत और तौकीर को भी मांग रहे हैं और साथ साथ ये भी कहते हैं बारिलाह मुझे गुरूर और किब्र से महफूज रख। बाज़ूकात इज्जतदार लोग तकब्बुर का शिकार हो जाते हैं जब देखते हैं लोग अच्छे तरीके से मिलते हैं, हमारे सामने झुकते हैं, हमारा नाम है, शोहरत है, लोगों के दरमियान महबूबियत है, तो इंसान अकड़ने लगता है। गुरूर का मतलब लफ्जी तर्जुमा होता है धोखा, फरेब, इंसान फरेब का शिकार हो जाता है। इसलिए इस्लामी अखलाक ने वो कमाल इंसानियत बताया है जो सही इंसान के शरफ और कमाल के लिए है। बस इज्जतदार होना चाहिए लेकिन जलील और रुस्वा भी ना हो और मगरूर और मतकब्बिर ना हो। मौला इस दुआ में सारी इसी तरह की चीजें तलब करे, परवरदिगार जब तक मेरी जिंदगी तेरी अताअत में मसरूफ रहे तो मुझे बाकी रख, और जब मेरी जिंदगी तेरी नाराजगी का चिरागा, शैतान का चिरागा बन जाए, ऐसा हो कि इंसान शैतान के वसवसे में गिरफ्तार हो जाए, तो तू मुझे इस दुनिया से उठा ले। उस जिंदगी को इमाम तलब ही नहीं करते जो अल्लाह की नाराजगी के साथ हो। दुआ में हयात की दुआ के लिए यह कि हम अताअत इलाही में मसरूफ रहे। दुरूद भेजिएगा मोहम्मद। तो इमाम सैयद साजिदीन की अगर कोई मजलिस मकबूल हो जिस मजलिस में हम बैठे हैं, तो उसकी शर्त ये होनी चाहिए जो हाजरीन हैं उनकी जिंदगी में कोई ना कोई इबादत दुआ नमाज के हवाले से तब्दीली आनी चाहिए। ताबूत इमाम सैयद साजिदीन जिसके ऊपर बहुत सी चीज़ें होती हैं, लेकिन सबसे बेहतरीन चीज़ जा नमाज है। कि अगर कोई मन्नत मानता है तो थोड़ा सा गौर फिक्र करें मन्नत क्यों मानी जाती। जब जा नमाज की मन्नत मानते हैं तो उसका तरीक़ाकार क्या होता है, आप जा नमाज उठाकर लेकर जाती घर ले गई, अब इस जा नमाज का मकसद क्या है, क्यों बनाई गई जा नमाज, जा नमाज यानी नमाज की जगह, इसके ऊपर नमाज पढ़नी है। इमाम का चाहने वाला इमाम के ताबूत से ज़ैनुल आबिदीन सैयद साजिदीन उस इमाम से जो इबादत में मारूफ है, जो सजदे में शोहरत रखते हैं, उनकी निशानी को लेकर गया है अपने घर, और खुदा न करे कोई ले जाकर जाए नमाज को तय करके उस अलमारी में रख दे जहां बाकी जाए नमाज है, तो यह हदफ तो पूरा ना हुआ। अगर कोई बेनमाजी है और वो मन्नत मानता है तो उसको ये मन्नत माननी चाहिए इमाम सज्जाद के ताबूत पर कि मौला मैं पूरा साल नमाज अदा करूंगा, 365 दिन में जितने दिन नमाज पढ़नी है एक दिन भी एक वक्त की नमाज कजा नहीं करूंगा, चाहे वो खातून हो या मर्द हो, नमाज कजा ना हो, नमाज कजा ना हो, रोजाना 5 वक्त की नमाज उस जाए नमाज के ऊपर पढ़े, और फिर जब अगला साल आए आपकी हाजत मकबूल हो जाए आप जाए नमाज चढ़ाए, ये एक अच्छी मन्नत है, वो मन्नत है जिससे आपकी मानवीयत के ऊपर असर हुआ हो। ऐसी मन्नतें माननी चाहिए जिससे हमारे ईमान में इजाफा हो। बीबी सैयदा भी ऐसी मन्नतें मानती, जनाब सैयदा ने बीबी ने जो मन्नत मानी वो रोजे की मन्नत थी, जनाब सैयदा की नमाजें हैं, तमाम आइम्मा की नमाजें हैं जिनको हम मन्नत के तौर पर मान सकते हैं। इमाम सैयद साजिदीन का जो दूसरा पहलू है, अहम तरीन पहलू, वो दुआ का है। और अगर कोई बंदा अल्लाह से दुआ नहीं मांगता, किसी के अंदर परवरदिगार आलम से सवाल करने की तड़प नहीं है, तो हदीस में आया ऐसा शख्स मुतकब्बिर है, अल्लाह के सामने अपने आप को आजिज नहीं समझता, हाजतमंद नहीं समझता, परवरदिगार आलम से तलब नहीं करता। बंदे को अपनी हर चीज खुदा से मांगनी चाहिए, अपने हर हाजत को खुदा के सामने रखना चाहिए और बंदों से अपनी मुश्किलात नहीं बयान करनी चाहिए। जब नाउम्मीद हो जाते हैं बंदगाने खुदा से और खुदा से सवाल करते हैं तो अल्लाह ताला हमारी हाजत को मकबूल करता है, और जब तक लोगों पर नजर रहती है परवरदिगार आलम हमारी हाजत को मकबूल नहीं करता। ایک اور اہم پہلو کربلا کا جو سید سجاد کے کردار میں ہمیں نظر آتا ہے، بہت اہم ہے، جس کی جانب کم توجہ دی جاتی ہے، وہ امام سید الساجدین کا ظالم حکمران کے مقابلے میں کھڑا ہونا. کیونکہ کربلا صرف یوم عاشور تک کی نہیں تھی، کربلا کو اگر باقی رکھا ہے، کربلا آج زندہ ہے تو امام سید سجاد اور بی بی زینب کے وجہ سے ہے. یہی دو ہستیاں ہمیں نظر آتی ہیں جن کے خطبات سے، جن کے بیدار کرنے کی وجہ سے آج کربلا زندہ ہے. کربلا میں جو مصیبت آئی اس کی اصلی وجہ صرف یزید کا امام حسین سے بیعت طلب کرنا نہیں تھا. یزید مقصر محض نہیں ہے، وہ صرف قصوروار نہیں ہے کہ اس کی وجہ سے امام حسین علیہ السلام شہید ہوئے. ایک اہم کردار اس زمانے کے لوگوں کا تھا جو قصوروار تھے، جنہوں نے امام حسین علیہ السلام کا ساتھ نہیں دیا تھا. اگر وہ لوگ امام کا ساتھ دیتے تو امام تنہا نہ رہتے. کیوں کہا جاتا ہے امام بے کس تھے، امام غریب تھے، کوفے والوں نے بلایا ساتھ نہیں دیا. یہی وجہ ہے کہ امام حسین علیہ السلام بھی اپنی مظلومیت کو بار بار بیان کر رہے. امام نے خود کہا میرے دوست کم اور دشمن زیادہ، بار بار کہا، مختلف مراحل میں کہا. کیونکہ 30,000 کا لشکر ایک طرف ہے جو باطل قوت ہے، اور امام حسین کے ساتھ 150 افراد بھی نہیں ہیں. کیوں؟ امام حسین کے پاس کم لوگ ہیں، یزید کی افواج میں زیادہ لوگ ہیں. اب اس منظر کو ذہن میں رکھیے، اور اس کے بعد ایک کربلا کی سنگین ذمہ داری کو اور امام کی مظلومیت کو سوچیں. کوفہ میں جب امام سید سجاد داخل ہوئے تو یہ وہ امام ہے جو بیمار بھی ہے، یہ وہ امام ہے جنہوں نے بھوک کو بھی برداشت کیا، پیاس کو بھی برداشت کیا، 18 بنی ہاشم کے کٹے ہوئے سروں کو بھی دیکھا، قید کو بھی برداشت کیا. قیدی بھی ہیں، ساری مصیبتیں سید سجاد کے سر پر. اور بہت سے دفعہ ہم مصائب کو سنتے لیکن مصائب کے اندر غور و فکر نہیں کرتے. فضائل تو ہے ہی غور و فکر کے لیے، کہ مصائب بھی غور و فکر کے لیے، کہ یہ مصیبتیں جو امام پر آئی ہیں. اور جب امام کوفہ میں داخل ہوئے تو اس وقت عبید اللہ کیا چاہتا تھا؟ عبید اللہ کا مقصد یہ تھا کہ اہل بیت عصمت طہارت کو ذلیل و رسوا کر دے. وہ یہ چاہتا تھا کہ اہل بیت عصمت طہارت کی ہمتیں ٹوٹ جائیں، وہ لوگ اپنی زبان کو کھولنے کی بھی سکت نہ رکھے، وہ لوگ جھک جائیں. یہاں تک کہ جب قافلے کو داخل کیا گیا ہے تو سروں کو نوک نیزہ پر بلند کیا اور منادی سے یہ ندا دلوائی کہ یہ باغی گروہ ہے. کوفے کو سجایا گیا، رقاصاؤں کو بلایا گیا، اور جب قافلہ داخل ہوا کوفے کے اندر تو سر آگے آگے ہیں اور اس کے پیچھے امام سید الساجدین اس حالت میں ہے کہ امام کے پاؤں میں بھی بیڑی ہے، ہاتھوں میں ہتھکڑیاں ہیں، بدن میں توقع خاردار ہے، اور امام کے جسم سے لہو بہ رہا ہے. امام زخمی ہو چکے، بیویاں سر برہنہ ہیں. اس منظر کو دیکھ کر تمام کوفے والے رونے لگے. یہ جملات آپ لوگ سنتے رہتے ہیں، پڑھتے رہتے ہیں. کوفے والوں نے اتنا گریا کیا کہ ان کے مردوں نے اپنے امامے پھینک دیے، عورتوں نے اپنے چہرے کو نوچنا شروع کر دیا. اس نے تو سجا کر رکھا ہوا تھا، تیاری کر کے رکھی ہوئی تھی کہ یہاں پر خوشی منائی جائے گی، لیکن لوگوں نے جب منظر دیکھا، ان کو پتا چلا کہ آل محمد ہے، تو اس طرح سے رونے لگے. اب ایسے رونے کے وقت میں، خواتین گرامی، یہ صرف بیدار کرنے کا وقت ہے کہ جس وقت امام سید سجاد نے ایسے رونے کی مذمت کی، تاریخ میں جملات کہ امام نے ان کا رونا پسند نہیں کیا، جناب زینب نے ان کا رونا پسند نہیں کیا، کیونکہ اس رونے کا ان کو کوئی فائدہ نہیں تھا. انہوں نے کہا کہ اے کوفے والا، تم روتے ہو، بتاؤ ہمارے مردوں کو کس نے قتل کیا؟ بی بی زینب نے کہا روتے ہو روتے رہو. تم لوگوں کی مثال بہت بری مثال ہے، اس عورت کی سی مثال ہے جو اپنی اون کو خود بنتی ہے اور خود ہی ادھیڑ دیتی. یہ وہ قوم تھی کہ جب 1.5 مہینے پہلے ان کے شہر میں امام حسین کا نمائندہ آیا تھا تو انہوں نے کہا تھا لبیک، امام کو بلا لو. یہ وہ قوم ہے جنہوں نے امام حسین علیہ السلام کو خط لکھوایا کہ مولا ہم آپ کا ساتھ دیں گے، اور پھر بے وفائی کی. ये वो कौम है कि जिसने मुस्लिम इब्ने अकील को इतना तनहा छोड़ दिया कि मुस्लिम को खाना खिलाने वाला, पानी पिलाने वाला कोई नहीं था, तनहा रह गए थे। तारीफ करके जब आखिरी नमाज जनाब मुस्लिम ने इन लोगों के साथ पढ़ी है और अपने चेहरे को पलट कर देखा है तो ये सब जानवरों की शक्ल में, इतनी बुरी कौम और आज रो रही। इमाम ने किस चीज की मजम्मत की कि ऐसे रोने का फायदा नहीं है, रो तो बामार्फत रो। जब नुसरत के लिए पुकारा गया था तो तुम आए नहीं, उस वक्त पनाह छोड़ दिया, उस वक्त मदद नहीं की, इमाम को नुसरत चाहिए। अब इमाम सज्जाद ने जिस तरह से इन्हें बेदार किया, शाम में लोगों को बेदार किया, बीबी जैनब ने बेदार किया, उसके बाद वो लोग तैयार हुए जो मुख्तार का साथ देने वाले थे। 4000 तवाबीन इंतकाम खूने हुसैन इमाम सैयद सज्जाद के दिल में भड़क रहा था, किसी तरह से इंतकाम लिया था। दुआ करते थे इमाम की, मिन जुमला दुआओं में से एक दुआ ये होती थी, परवरदिगार मुझे वो दिन देखना नसीब कर जब मैं बाबा के कातिलों का अंजाम दे, उन्हें कैफर किरदार पर पहुंचता हुआ दे। और इमाम सैयद सज्जाद उसी दिन हंसे थे जब इमाम ने कातिला ने इमाम हुसैन के सरों को कटा हुआ देखा। ख़वातीने गिरामी, उस दिन इमाम ने तबस्सुम किया था। तो ये जो इंतकाम का जज्बा है, अगर हक के लिए है, बेहतरीन जज्बा है। बोझ का जज्बा, नफरत का जज्बा अगर बातें के मुकाबले में, तो बेहतरीन जज्बा है। इमाम सज्जाद ने जज्बा दूसरों को दिया, अपने दुश्मनों से लड़ने, यही दुश्मन है जिनकी इमाम ने मदद भी की है। अगर भूख लगी तो खाना दिया, प्यास लगी तो पानी दिया, पना चाहिए तो रहने के लिए जगह दी, लेकिन इमाम ने कहा इनसे इंतकाम लेना। खून हुसैन का एक इंतकाम पूरा हो गया, लेकिन आज भी एक इंतकाम बाकी है। उसका काम इमाम सज्जाद ने किया, और जो आखिरी इंतकाम है, जो करबला दुव्वम है, उसको अभी रूनुमा होना, उसके लिए हमने और आपने तैयारी करनी है। लेकिन हम भी कूफे वालों की तरह सोए हुए हैं, हम भी बेदार नहीं हो रहे। अगर हो चुके होते तो आज इमाम जमाना का जहूर हो चुका होता। जिस दिन जाग जाएंगे उस दिन इमाम का जहूर हो जाएगा। इमाम इंतजार कर रहे हैं कि हम कब गफलत की नींद से बेदार होंगे। जिस दिन उठ जाएंगे इमाम तशरीफ ले आएंगे। यही फर्श अज़ा है जो लोगों को बेदार करने की जगह है, यही फर्श अज़ा है जहाँ पर लोगों को अहले बैत से नज़दीक किया जा सकता है। नमाजें पढ़ने वाले, रोजे रखने वाले, ज़ियारत पढ़ने वाले, करबला जाने वाले जाग जाते हैं। जितनी दफा करबला जाते हैं, इश्क इमाम हुसैन बढ़ता चला जाता है। जो लोग कोशिश करते हैं, उनकी कोशिशें यकीनन असर दिखाती। आज़ादारी इमाम हुसैन में दुआ करनी चाहिए, परवरदिगार हमें उन लोगों में शामिल कर ले जो इमाम ज़माना के साथियों में से। और ज़ियारत आशूरा में ये जुमला हम बार बार पढ़ते हैं, परवरदिगार खून हुसैन का इंतकाम लेने वालों में, इमाम मंसूर की नुसरत करने वालों में हमें शामिल कर। यही वजह है कि इस ज़ियारत को पढ़ने की बहुत ताकीद की गई। ग़ैबत के ज़माने में अगर कोई एक अमल इंसान अंजाम दे सकता है जिससे इमाम के ज़ुहूर में ताजील होगी, वो ज़ियारत आशूरा है। लेकिन ज़ियारत आशूरा उन लोगों के लिए जो वाजिबात को अदा करते हैं, जो वाजिब नमाजें पढ़ते हैं तो ज़ियारत आशूरा का असर होगा, अगर वाजिब नमाज नहीं पढ़ते तो ज़ियारत आशूरा का भी असर नहीं होगा। जो गुनाहों से बचता है उसके ऊपर ज़ियारत आशूरा का असर होगा। एक मरतबा इमाम सज्जाद को किसी ने देखा कि मौला अपने पुश्त के ऊपर रोटियों की बोरी लेकर जा रहे, सर्दी की रात, सख्त सर्दी की रात, बारिश हो रही है और ये रोटियों की बोरी गरीबों में तकसीम करने के लिए इमाम ले जा रहे हैं। जोहरी इमाम के साथी हैं, उन्होंने जब मौला को इस हालत में देखा तो इमाम से कहा कि मौला आप ये बोरी में एक गुलाम को दे दें। जोहरी ने कहा कि मेरा गुलाम इस काम को अंजाम दे सकता है, आप उसको ये बोरी दे दें। इमाम ने कहा कि मैं एक सफर दरपेश है, मुझे सफर पर जा रहा हूं और ये बोझ मैं खुद उठाऊंगा। जोहरी ने कहा बोला मैं आपको बोझ उठा दूं। शायद इमाम गुलाम का एहसास कर रहे हैं तो उसके ऊपर बोझ ना पड़े, कहते मैं खुद उठा लेता हूं। इमाम कहते हैं ये बोझ मेरा बोझ है, मैं खुद इसको उठाऊंगा, तुम्हें ये बोझ नहीं दूंगा। यहां तक कि इमाम ने इसरार किया कि तुम अपने काम पर चले जाओ। जिस काम के लिए आए थे वो काम अंजाम दो। जोहरी इमाम से जुदा हो गए और कुछ दिनों के बाद जब दोबारा मुलाकात हुई तो मौला से कहा कि मौला आपने तो कहा था मुझे सफर दरपेश है, मैंने तो किसी सफर का कोई असर नहीं देखा। इमाम ने कहा क्या तुम समझते हो कोई दुनिया का सफर था, मैं तो आखरत के सफर की बात कर रहा हूँ। जो कुछ हम अल्लाह की राह में देते हैं वो बाकी रह जाता है, वो वहां पहुंच जाता है, और जो अपनी जात पर खर्च करते हैं वो खत्म हो जाता है। इमाम ने कहा ज्यादा राह जो है वो गुनाह से बचना और नेकियों का समेटना है, दो चीजें इमाम सज्जाद ने दो चीजें बताए, ज्यादा राह दो ही चीजें, या गुनाह से बचो और दूसरा काम अपनी नेकियों को समेटो, जितनी नेकियां कमा सकते हो कमाओ। गुनाह से नहीं बचेंगे, खाली नेकियां करते रहेंगे, कोई फायदा नहीं है, असर नहीं रहेगा नेकी का जब तक कि गुनाह से अपने आप को ना बचाए। इमाम सज्जाद ने हमें और आपको तोहफा दिया, एक लम्हे भी हम और आप हिदायत से खाली नहीं है, जितना जाएं ये पूरा समंदर जिसके अंदर तलाश करें कि क्या क्या मौला ने कहा, सहीफ़े कामला को उठा कर देखें कितनी मार्फत नसीब होती। वो दिल जो नहीं रोते हैं, जिन आँखों में अश्क नहीं आता, वो शकीउल कल्ब हो जाते हैं, गुनाहों की कसाफत की वजह से, ज्यादती की वजह से दिल सियाह हो जाते हैं। फिर नसीहत की बात भी होती है तो असर नहीं होता, रक्कत की बात होती है तो गिरिया नहीं आता, लेकिन जब दिल नरम हो जाता है, दिल पाक हो जाता है, गुनाह अल्लाह धो देता है, तौबा कबूल कर लेता है, तो फिर रोना भी आता है। आज़ादाना इमाम वो रोना आता है जो मारफत के साथ हो, जिसमें शऊर भी हो, जिसके अंदर फिक्र भी हो, और करबला का पैगाम भी आई है। इमाम हुसैन अलैहिस्सलाम जब जा रहे थे रुख्सत आखिर थी तो असरार और रुमूज़ इमामत अपने बेटे को सौंप कर गए थे। बहुत मजलूम है सैयद सज्जाद, किस मुसीबत के वक्त में मनसब इमामत को संभाला, बीमार भी हैं, भूखे भी हैं, नौतवान भी हैं, असीर भी हैं, बेबस भी हैं, कितने मजबूर हैं कि जब इमाम को शहादत की खबरें मिली खवातीन आखिर इंसान वो हाजतें हैं जो इंसान की होती है, भूख भी लगती है, प्यास भी लगती है, दम भी होता है। खुदा ना करे कि किसी बीमार को मौत की खबर मिले, और आपको किसी बीमार को कोई बुरी खबर देनी होती तो हिदायत मिलती है। الكريم يا فاطر السماوات بحق فاطمة يا موصلا بحق الحسن يا قديم الإحسان بحق الحسين يا الله يا الله يا الله پروردگار ہماری اس قلیل عبادت کو قبول فرما لے اللہ ہم سب کے گناہ نے کبیرہ اور صغیرہ کو اس پر شہزا کے تصدق میں بخش دے اللہ جتنے مومنین مومنات التماس سے دعا کہتے ہیں جو جائز حاجات رکھتے ہیں خدایا ان کی مقبول حاجات ان کی حاجات کو مقبول فرما پروردگار بحق محمد و آل محمد جو جو رزق کی تنگی میں مبتلا ہے خدایا تو خیر الرازقین ہے انہیں رزق وافر عنایت فرما محمد والے محمد جتنے مومنین و مومنات حج و زیارت کے مشتاق ہیں بیت اللہ مدینہ منورہ نجف اشرف کربلا اللہ شام و عراق کی زیارت سے کل مومنین و مومنات کو فیض یاب فرمائیں بار اللہ بحق محمد والے محمد جتنے مومنین و مومنات بیمار ہیں تجھے واسطہ بیمار کربلا کا تمام مریضوں کو شفا کامل و عاجل عنایت فرمائیں پروردگار بحق محمد والے محمد جتنے مومنین و مومنات دین کی خدمات میں مصروف ہیں خصوصاً عزاداری سید الشہداء میں جو لوگ مصروف عمل ہیں پروردگار جو اپنی رزق سے خدمت کر رہے ہیں ان کے رزق میں وسعت عطا فرما جو لوگ اپنی جان سے خدمت کر رہے ہیں ان کے جسموں کو طاقت و توانائی و صحت و تندرستی عنایت فرما بار اللہ جو لوگ اپنے علوم سے خدمت کر رہے ہیں ان کے علم میں اضافہ فرما صاحبان علم کو عمل صالحہ کی توفیق عطا فرما جو بے اولاد ہیں انہیں اولاد صالحہ سے نواز صاحبان اولاد کو اپنی اولاد کی صحیح پرورش کرنے کی توفیق عطا فرما بار اللہ بحق محمد و آل محمد امام زمانہ کے ظہور میں تاجیل فرما پروردگار جب امام تشریف لائے اور آج بھی ہمیں ان کے آوان و انصار میں شامل فرما ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین